عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. وقال رسول الله صلى الله تعالى عليه وسلم يأكل الحسنات كما تأكل النار الحطب أو كما قال عليه الصلاة. أمر الشيخ المرشد عارف بالله شيخ العرب والعجم حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ نے جوانی میں ایک کتاب تحریر فرمائی تھی اور وہ بہت عرصے تک تقسیم بھی ہوتی رہی اور ترسیل بھی ہوتی رہی. اس کا نام ہے روح کی بیماریاں اور ان کا علاج. روح کی بیماریاں اور ان کا علاج. ڈجسن کی بیماریاں تو سب کو پتہ ہے آج کل چل رہا ہے, نزلہ, زکام, بخار. لیکن خدا نخواستہ کسی کو زیادہ دیر تک رہ جائے, پھر وہ ٹیسٹ کراتا ہے, پتہ چلا ہیپاٹائٹس ہے, خدا نخواستہ کینسر ہے, ہر آدمی پریشان ہوتا ہے, جلدی جلدی اس کا علاج کرانا چاہتا ہے تاخیر نہ ہو. تو جسم کی بیماری میں آدمی فوراً سنجیدہ ہو جاتا ہے, کہیں بیماری جڑ پکڑ نہ پکڑ لے, پتہ چلا بعد میں پھر مشقت ہو جاتی, جلدی اس کا علاج کرو. خاص کر جلدی بیماری کا جلدی علاج کرتے, خارش وغیرہ ہو جائے تو وہ پھر دیر تک انسان کو پریشان کرتی. ظاہری خارش یہ کہ بلا وجہ کھجانے کو دل چاہتا ہے, یہ ظاہری خارش. اور باطنی خارش یہ ہے کہ گناہوں کو دل چاہتا ہے. ایک بندہ ہے, مومن ہے, ایمان اللہ پہ لایا ہے اور شیطان کے ورغلانے پہ وہ گناہوں کے چکر میں پڑتا ہے, گناہوں کے مراکز تلاش کرتا ہے, یوٹیوب چیک کرتا ہے, فلاں جگہ جاتا ہے, خاص کر کسی ایسی جگہ جاتا ہے جہاں نامحرمات کا سامنا ہوتا ہے. تو یہ کیوں ہے؟ یہ گناہوں کی خارش. اس کے لیے بھی اہل اللہ سے پوچھنا چاہیے کہ یہ خواہش اور یہ خارش ہمیں کیوں ہو رہی ہے, اور ہوتی ہے تو اس کا علاج بتائیے. تو جس طرح آدمی ظاہر سے کوئی بھی نہیں چاہتا ہر وقت ہو جاتا رہے, اسی طرح بندہ مومن کو یہ جذبہ نہیں ہے کہ وہ اللہ کی نافرمانی کرتا رہے اور کرتا رہے, اور اس کو یہ فکر بھی نہ ہو کہ یہ صحیح ہو جائے, میرا یہ مرض صحیح ہو جائے. تو حضرت والا رحم اللہ تعالیٰ تشریف لے گئے, اللہ والے آتے ہیں اپنے حصے کا کام کرتے ہیں اور دنیا سے چلے جاتے ہیں, لیکن کتاب آج بھی موجود ہے, روح کی بیماریاں اور ان کا علاج. اور حضرت والا کی ساری کتابیں نیٹ پہ بھی موجود ہیں, خانقاہ او آر جی, www.khanqahorg پہ ساری کتابیں اپلوڈ ہیں. کسی نے کہا حضرت دو چار کتابیں لوگ ڈالتے ہیں تاکہ اور کتابیں لوگ خریدیں, حضرت والا نے فرمایا ہمیں بیچنا مقصد نہیں ہے, ہم چاہتے ہیں لوگوں کو فائدہ ہو, تاکہ لوگوں کو فائدہ ہو. اور حضرت والا تو چھاپ کے موٹی موٹی کتابیں مفت میں لوگوں کو دیتے تھے, علماء جو آتے تھے وہ اکثر ان کو حضرت والا مفت میں معارف مثنوی 400-500 صفحے کی کتاب ہے وہ بھی مفت میں دیتے تھے, وہ بھی مفت میں, اور مفت میں دیتے تھے. لیکن الحمدللہ ایسے لو ایسے احباب اللہ تعالیٰ نے حضرت والا کو عطا کیے تھے کہ وہ اور کتابیں پھر چھپوا کے اور حضرت کو پیش کر دیتے اور پھر حضرت والا اس کو تقسیم کرتے. جب اللہ تعالیٰ کے لیے کوئی خرچ کرتا ہے تو اللہ تعالیٰ پھر اس کے لیے انتظام بھی فرماتے. تو اس میں بہت ساری بیماریاں ہیں. آج کی جو سب سے بڑی بیماری ہے وہ شہوت پرستی, اس کا علاج حضرت نے جا بجا معرفِ مثنوی میں بھی لکھا ہے اور روح کی بیماریاں میں بھی لکھا ہے. یہ تو بات ہوتی رہتی ہے. اس کے علاوہ اور بہت سی بیماریاں, غیبت کا مرض, غیبت کسی کے زبان کو لگ جاتی ہے, اچھا معلوم ہوتا ہے, کسی کی برائی کر کے اس کو اچھا معلوم ہوتا ہے. حالانکہ کیا ملے گا سوائے گناہ کے؟ کوئی لذت ہے؟ کوئی جسمانی لذت, زبان کی لذت کسی کی برائی کر کے. انہی میں من جملہ ان کے حسد ہے. حسد کسی سے ہو جاتا ہے. کیوں ہوتا ہے؟ اکثر عدم مناسبت کی وجہ سے ہوتا ہے. جس سے خوب محبت کا تعلق ہو اس سے حسد نہیں ہوتا, الا ماشاءاللہ, الا ماشاءاللہ. اس کی بھی ایک وجہ ہوتی, جو حسد کسی سے ہو جاتا ہے اس کی ایک وجہ ہوتی. جیسے دو تین بھائی ہیں اور ایک بھائی کو ابا نے زیادہ جائیداد دے دی, اب اس سے حسد ہو جاتا. کاروبار کا سربراہ اس کو بنا دیا, اس کو ڈائریکٹر بنا دیا, اور دوسرے بھائی ملازم کیا, اس سے حسد پیدا ہو جاتا. پھر وہ اس کو چاہتے ہیں کسی طرح اس سے یہ منصب چھن جائے. اسی لیے آپ علیہ السلام نے منع فرمایا کہ اولاد کے درمیان تفریق مت کرو. دو تو سب کو برابر دو, نہ دو تو کسی کو نہ دو. پھر وراثت تقسیم ہوگی تو سب کو برابر ملے گا. اسی لیے یہ وراثت تقسیم ہونا جو ہے اس کو جلدی ہونا چاہیے. ہمارے یہاں بہت تاخیر ہوتی ہے. 15-15 سال ہو گئے وراثت تقسیم نہیں ہوئی, جب ہوگی تب ملے گا. کتنا بڑا گناہ ہے. جیسے ہی قبرستان دفنا کے آئیں, پہلی فرصت میں وراثت تقسیم ہونی چاہیے, تاکہ پھر سب کو اس کا حق مل جائے, لڑائی جھگڑے, شکوہ شکایات, حسد وغیرہ پیدا نہ ہو. آپ نے منع فرمایا. ایک بیٹے کو ایک صحابی نے کچھ دے دیا, گھوڑا دے دیا. کہا میں نے یہ گھوڑا فلانے بیٹے کو دے دیا. آپ نے فرمایا دوسروں کو بھی دیا ہے؟ کہا نہیں, اتنا تو نہیں ہے میرا. فرمایا پھر اس ایک کو مت دو, ورنہ اس سے حسد پیدا ہوگا. اس لیے حسد اس طرح بھی پیدا ہوتا ہے, عدم مناسبت کی وجہ سے بھی ہوتا ہے. سب سے پہلا گناہ جو آسمان پہ ہوا, مفتی محمد شفیع صاحب لکھتے ہیں معارف القرآن میں, آسمان پر جو سب سے پہلا گناہ ہوا وہ حسد تھا. وہ کیا ہے؟ شیطان ابلیس نے تو انکار کر دیا. اکثر ایسے ہی لوگ جو خود گناہ میں مبتلا ہوتے ہیں, ناحق پہ ہوتے ہیں, ایسے ہی لوگ حسد کرتے ہیں. نیک لوگ حسد نہیں کرتے. دوسرا ترقی کر رہا ہے تو کرتا رہے. خود منع کیا, ابا واستکبر وکان من الکافرین. اس نے انکار کیا اور استکبار کیا کہ میں آدم کو سجدہ کروں گا. یہ کبر ہے. یہ کبر بھی شیطانی مرض ہے. کہتے ہیں سب سے پہلا مرض کبر, اپنے آپ کو بڑا سمجھنا کہ میں کسی اللہ والے کے سامنے کیسے بیٹھ جاؤں, میں کسی عالم کے سامنے شاگرد کیسے بن جاؤں, اور میں اسے مسئلہ کیوں پوچھوں, میری شان گھٹ جائے گی کہ مجھے اتنا بھی نہیں آتا. تو کسی کو بھی ماں کے پیٹ سے نہیں آتا. عالم نہیں ہے تو غیر عالم ہے تو عالم سے پوچھ لیں, مفتی صاحب سے پوچھ لیں. تو شیطان کو جب اللہ تعالیٰ نے فرمایا کہ سجدہ کرو, سب فرشتوں نے سجدہ کیا الا ابلیس, مگر ابلیس نے سجدہ نہیں کیا. ابا واستکبر وکان من الکافرین. اس نے انکار کیا, استکبار کیا. استکبار کیا ہے؟ انا خیر من, میں بہتر ہوں. یہ انا جو ہم اردو میں استعمال کرتے ہیں, انانیت, خود پسندی, یہ شیطانی مرض. سب سے شیطانی مرض انا خیر من, میں بہتر ہوں. یہ میں بہتر ہوں کا مرض کیا, کس کا ہے؟ شیطان کا ہے. یہ آدمی جب یہ سمجھے کہ میں اوروں سے بہتر ہوں, یہ کیونکہ جب وہ بڑوں کی صحبت میں نہیں رہتا نا, دیکھتا ہے میں نماز بھی پڑھتا ہوں, میں حلال کھاتا ہوں, سچ بولتا ہوں, تو میں سب سے اچھا ہوں. یہی سب سے بڑا مرض ہے, میں سب سے اچھا ہوں. سب چیزوں کی اصلاح کے باوجود اپنے آپ کو سب سے کمتر سمجھنا, یہ ہماری دین اور شریعت کی تعلیم ہے. اپنے آپ کو سب سے کمتر سمجھنا, میں سب سے اچھا ہوں, یہ سب سے بڑا مرض شیطانی میں. انا خیر من خلقتنی من نار, میں بہتر ہوں. مجھے آپ نے پیدا کیا آگ سے. آگ اوپر کی طرف جاتی, آگ جلتی ہے تو کدھر جاتی؟ اوپر جاتی, نیچے نہیں جاتی. خلقتہ من طین, آپ نے آدم کو مٹی سے پیدا کیا, اور مٹی نیچے جاتی ہے. آپ نیچے والی چیز کو آپ حکم دے رہے ہیں اوپر والے کو, نیچے والے کو سجدہ کرے, یہ کیسی بات ہے؟ اسی لیے عاشق ہونا چاہیے. صرف عاقل ہونا اور عارف ہونا کافی نہیں ہے, حکیم الامت فرماتے ہیں رحم اللہ تعالی کہ شیطان عالم تھا، عارف تھا، عابد بھی تھا. عالم اتنا بڑا تھا، تمام انبیاء کی ادیان سے باخبر تھا، اور عارف اتنا بڑا تھا کہ اللہ تعالیٰ نکال رہے ہیں اس وقت میں کہہ رہا ہے کہ مجھے مہلت دے دیجیے، انذرنی الی یوم یبعثون. اللہ تعالیٰ جب فرمانا قال فخرج منہا، ایسا لفظ آدمی کب کہتا ہے؟ نکل جاؤ، ایسا کہتا ہے نکل جائیے، تشریف لے جائیے. فخرج منہا، نکل جا نالائق، فإنک رجیم. رجیم کا مطلب کیا؟ مردود، تو مردود ہے، بات کرنے کے قابل نہیں، رد کیا، نکل جا باہر. فخرج منہا فإنک رجیم. اب کیا کہہ رہا؟ فانظرنی الی یوم یبعثون، مجھے تھوڑی سی مہلت دے دیجئے، قیامت تک کے لیے مجھے مہلت دے دیجئے. تو جانتا ہے کہ اللہ تعالیٰ اپنے غصے سے مغلوب نہیں ہوتے، اللہ تعالیٰ سب پر غالب ہے. واللہ غالب علی امرہ، اللہ تعالیٰ تمام چیزوں پر غالب ہے. اللہ کا غصہ اللہ تعالیٰ کی پر کوئی چیز تاثر نہیں ڈال سکتی، اس کو پتہ ہے. عالم ہے، عابد اتنا بڑا ہے، کہتے ہیں زمین کا کوئی چپا اس نے نہیں چھوڑا جہاں عبادت نہ کی، لیکن عاشق نہیں تھا. اگر عاشق ہوتا تو یہ نہ پوچھتا یہ حکم کیوں دے رہے ہیں، پر یہ دیکھتا کہ میرا محبوب کہہ رہا ہے، جہاں بھی کہہ رہا ہے جھک جاؤ سجدہ کرو، مسئلہ ہی ختم ہو جاتا. لیکن یہ تکوینی معاملہ تھا، تکوینی معاملہ تھا، لہذا وہ اکڑا کھڑا رہا. استکبار، ابا واستکبر وکان من الکافرین، اس نے استکبار کیا، تکبر کیا، جھکنے سے منع کیا، کافروں میں سے ہو. تو یہ ایک تو کبر اور دوسرا حسد، پہلے منع کیا، اب منع کیا تو اللہ تعالیٰ نے آدم علیہ السلام کو جو ہے آدم علیہ السلام کو اپنا پیارا بنایا، آدم علیہ السلام کو جنت میں رکھا. اب جنت میں رکھا تو یہ حسد پیدا ہوا، یہ جنت میں کیوں ہے، میں نے اس کو منع کیا تھا، اب یہ جنت میں. اب ان کو کہیں سے نکالنے کی ترکیب سوچنے لگا، اور وہی ورغلایا جو مشہور واقعہ ہے کہ آپ اس درخت کے اس پھل کو اس کو کھا لیجئے تو آپ کبھی جنت سے نہیں نکلیں گے. قسم قساقاسما ہوما، اس نے وہ قسم کھا لی، اس نے قسم کھائی. آدم علیہ السلام مغلوب ہو گئے، یہ بشریت، اللہ تعالیٰ نے بشر بنایا تھا، آدم علیہ السلام مغلوب، خطا ہوئی ان سے، گناہ نہیں ہوا. یہ سمجھ لینا چاہیے، اہل سنت والجماعت کا یہ عقیدہ ہے کہ کوئی نبی کسی نبی سے گناہ نہیں ہو سکتا. خطا اس کو کہتے ہیں جو بغیر جانے بوجھے ہو جائے، ایک عمدن ہوتا ہے، خطعن کہتے ہیں، خطعن، کیسے جیسے کسی کو چوٹ لگ گئی، اب آدمی کہتے سوری سوری، وہ کہتے لگ گئی، جان کے مارا، جان کے کوئی مکہ مارے کہتا غلطی ہو گئی، خطا ہو گئی، کوئی مانے گا؟ وہ دو مکے مارے گا کہ یہ اس کو خطا کہتے ہیں. ایک ہے لگ گئی چوٹ تو آدمی گر بھی گیا، ارے بھائی چلو چلو آ رہے تھے، اچانک ٹکر ہو گئی. تو خطا اور گناہ میں فرق ہے. آج ہم لوگ خطا اور گناہ میں فرق نہیں کرتے، یوٹیوب دیکھنا، گناہ کرنا، اور کہتے ہیں یہ خطا، خطا نہیں، یہ گناہ ہے، یہ گناہ کبیرہ ہے، اللہ کی نافرمانی ہے. یہ جانتا ہوا کہ اللہ تعالیٰ دیکھ رہا ہے، اور اللہ تعالیٰ اس پر قادر ہے کہ ان دیکھنے والی آنکھوں کو بے نور کر دے، جو روشنی دے سکتا ہے وہ لے بھی سکتا ہے، جو گردے دے سکتا ہے وہ گردے فیل بھی کر سکتا ہے. اس کے باوجود یہ ڈھٹائی سے گناہ کر رہا ہے، اور پھر بھی کہتا ہے کہ یہ تو ساری دنیا کر رہی، تو اس کو گناہ کہتے ہیں، خطا نہیں کہتے. خطا یہ ہے جیسے نظر اٹھائی ادھر، نامحرم پہ نظر پڑ گئی، کوئی کسی بھی غیر محرم پہ نظر پڑ گئی، اب ہٹا لی نظر، اس کو خطا کہتے ہیں. اس پر خطا پر گناہ نہیں ہوتا، میں پہلے بھی بتا چکا ہوں، خطا پر گناہ نہیں ہوتا. قرآن گر گیا اس پر گناہ نہیں ہوتا. کیوں؟ کوئی جان کر، کوئی مسلمان، یہ تو سارے نمازی بیٹھے ہیں، کوئی شرابی، کبابی، بے نمازی جو جمعہ بھی نہ پڑھتا، وہ بھی جان کے قرآن نہیں گرائے، اسے پتا ہے قرآن کتنی عظمت والی چیز. حضرت مولانا، میں اپنے سے نہیں کہہ رہا ہوں، حضرت مولانا یوسف لدھیانی شہید رحم اللہ تعالیٰ کے پاس مسئلہ آیا کہ قرآن میرے ہاتھ سے گر گیا، اب میں کیا اس کا جرمانہ ہے، کیا کروں؟ فرمایا استغفار کریں. تو اس نے لکھا کہ میں نے سنا ہے کہ اس کے برابر چینی صدقہ کر دیں جتنا قرآن ہے، یہ اس سے معاف ہو جاتا ہے. فرمایا یہ مسئلہ لوگوں نے اپنی طرف سے بنایا، کوئی مسلمان جان کر قرآن گراتا نہیں ہے، لہذا اس کا گناہ نہیں ہوتا. خطان چیز کو شریعت بھی پکڑ نہیں کرتی, دنیا والے بھی اس کو معاف کرتے ہیں. خطان قتل عمد الگ ہے, قتل خطا کی سزا الگ ہوتی ہے. لہذا خطا اور چیز ہے اور گناہ اور چیز. گناہ جان کے کیا جاتا ہے, گناہ جان کے کیا جاتا. میر صاحب کا کیس آیا اور چوری کا کیس تھا, کہ غلطی ہو گئی حضرت والا, غلطی ہو گئی. پر میں غلطی ہوتی, چوری غلطی سے کی جاتی ہے. صحیح سزا دی میر صاحب رحمۃ اللہ, کیونکہ چوری اور غلطی میں فرق. غلطی سے آدمی ہو سکتا ہے اس کے موبائل, اپنے موبائل کی بجائے اس کا موبائل اٹھا لیا, یہ بھی جب ہوگا جب دونوں ایک جیسا ہو. یہ نہیں کہ اپنا 3000 والا اس کا 50000 والا اٹھا لیا, یہ کیسے ہو سکتا ہے؟ یہ بھی غلطی نہیں, یہ بھی چوری ہے. اس نے چوری کی اور میر صاحب سے کہہ رہا غلطی ہو. میر صاحب غلطی ایسے نہیں ہوتی, ہمارے سامنے شوبدہ بازیاں نہ کرو, چرب زبانی نہ کرو. تو غلطی میں اور گناہ میں زمین آسمان. تو خطا, خطا جو بتا رہا ہوں, خطا پہ ہم لوگ زیادہ ڈرتے ہیں اور گناہ پہ نہیں ڈرتے. قرآن گر جائے, تسبیح گر گئی, ایک صاحب میرے پاس آئے, تسبیح گر گئی باتھ روم میں, بہت پریشان ہوں میں. آپ نے جان کے پھینکی تھی؟ کہ نہیں, تو توبہ توبہ. جان تو پھر جان کے نہیں پھینکی تو پریشان ہونے کی ضرورت نہیں. اگر نکال سکتے ہیں تو نکال کے اس کو کہیں ڈال دیں ایسی جگہ جہاں پہ لوگوں کا پیر نہ پڑے. نہیں تو آپ پہ گناہ نہیں ہے اگر وہ اندر چلا گیا. جان کے کوئی مسلمان نہیں کرتا. تو جو گناہ جان کے نہ ہو اس پہ گناہ نہیں ہوتا. جو کام ایسا ہو جائے, اچانک ہو جائے, جیسے کسی کو چوٹ لگ گئی, آدمی معذرت تو کرتا ہے لیکن اس پر گناہ نہیں ہوتا. اور جو ہم جان کے داڑھی منڈاتے ہیں, کٹاتے ہیں, حجام سے کہتے ہیں نا, یا حجام پکڑ کے کاٹ دیتا ہے, کیا کرتا ہے, کہتے ہیں ایسا بناؤ بال, ایسا بناؤ ادھر سے چھوٹے ادھر سے بڑے, تاکہ آج کل فیشن چل رہا ہے. آقا کی سنت کی ہمیں پرواہ نہیں, ہم فیشن کے پیچھے چلیں. ادھر سے گنجے اور ادھر سے اوپر بال اگ رہے ہیں فصل کی طرح. بس ایسا ہونا چاہیے جو نئی فیشن کی طرح ہو. یہ کون کہتا ہے؟ خود سے بنا دیتا ہے. آپ اس سے کہیں کہ میرے بال ادھر چوکور کرنا, چاروں طرف سے برابر ہونے چاہیے. میں آقا کا غلام ہوں, میں مغرب کا غلام نہیں ہوں. ہم ان کے, ہم آج کے نوجوان ان کی غلامی کر رہے ہیں جو مسلمانوں کا قتل عام کر رہے ہیں. 11,000 بچے, بوڑھے, عورتیں, بے گناہوں کو شہید کرنے والے قوموں کی ہم لوگ پیروی کر رہے ہیں. ذرا سوچیں آج کے مسلمان, اپنے بالوں کو دیکھیں, اپنے گالوں کو دیکھیں. جو رکھتے بھی وہ بھی ڈرتے, تھوڑا چھوٹا چھوٹا کر لیتے تاکہ کوئی پکا ملا نہ سمجھے, کچا گلا سمجھے, پکا ملا نہ سمجھے. کچا گلا ہوتا ہے ڈھاکہ والے بناتے ہیں, پکا ملا بننا پڑے گا, پکا ملا. اگر سارے مسلمان پکا ملا بن جائیں تو آج اسرائیل کی ضرورت نہ ہو کہ وہ مسلمانوں پہ, مسلمانوں کو قتل عام کر سکے. سب بیٹھے دیکھ رہے ہیں تماشا, کیونکہ اندر ایمان کی کمزوری ہے. حالانکہ کیا نہیں ہے, سب کچھ ہے, شاہین میزائل, غوری میزائل, ساری کچھ, سب کچھ موجود ہے. لیکن وہ ایک لال بجکڑ تھا, کسی نے سنایا, الحمدللہ ہوتا ہے نا لوٹ مار تو ہوتا ہی رہا. اس نے بھی لوٹ لیا لال بجکڑ, اس کا شاگرد بھی ساتھ تھا, اور اس نے لوٹنے والے کے پاس چھرا تھا. اس نے چھرا دکھا کے, لاؤ سب کچھ نکالو. ڈر گیا, فوراً نکال دیا سب کچھ. پھر اس نے اپنے شاگرد سے کہا, دیکھا میری عقل, میں نے ایک چیز بچا لی ہے. کیا چیز بچائی استاد؟ اس نے کہا میری پسٹل میرے پاس ہے, میں نے اس کو بتایا نہیں پسٹل, ورنہ پسٹل بھی لے جاتا. یہی ہمارے پاس شاہین اور غوری ہے, لیکن ہم اس کی حفاظت کر رہے ہیں, کیونکہ ہم نے قرضہ کھایا ہوا ہے, ہم نے یہودیوں کا قرضہ کھایا ہوا. یہ گیدڑ کی, گیدڑ کی 100 سالہ زندگی, شیر کی ایک دن کی زندگی. آدمی دال روٹی, دال روٹی کھا لے مگر کسی سے قرضہ نہ لے. عام حالات میں کہہ رہا ہوں, انفرادی طور پر جو لوگ قرضہ لیتے ہمیشہ پریشان رہتے ہیں. اور عام قرضہ, سودی قرضہ لے رہے ہیں نمازی لوگ, داڑھی والے لوگ. افسوس ہوتا ہے سنتا ہوں کہ سودی قرضہ بینک سے جا کے لے رہے ہیں. اب بینک سے فون آ رہے ہیں, قرضہ بڑھتا چلا جا رہا ہے. یہاں قریب میں ایک لڑکا ہے, بتا رہا ہے اپنی بہن کی یا بیٹی کی شادی کے لیے اس نے 3 لاکھ لیے تھے, اب وہ 7 لاکھ سے زیادہ ہو چکے. یہ مسلمان ہے, یہ نمازی ہے جو سودی قرضہ لے رہا ہے. پھر ہم کیا حکومت کو کہتے ہیں؟ یہ جو قرضہ لیتے کیا آئے دن بجلی اور گیس کا بڑھنا. اب آپ کہیں گے یہ تو حکمران نہیں, حکمران ہمارا قصور ہے. ہم سب صحیح ہو جائیں اور ساری مسجد بھر جائے اور سب مسلمان سود سے توبہ کر لیں, سودی بینکنگ سے اور سب گناہوں سے, اللہ تعالی حالات کو تبدیل فرما دیں, حالات کو تبدیل فرما دیں. اس لیے میرے بھائی ہم فوراً الزام لگاتے شیطان نے بہکا دیا, شیطان نے بہکا دیا, شیطان نے بہکایا ہمیں. ایسا کیا کبھی कि हम उठना चाह रहे थे, वो वजनी दो शैतान बैठ गए और हम फजर में ना उठ सके। ऐसा हुआ कभी? हम आ रहे थे, उसने टांग में रस्सी बांधी और ले जाके दोबारा सुला दिया। किसी के साथ ऐसा हुआ तो हमें बताए, हम इसका तोड़ करेंगे इंशाअल्लाह, हम आगे रिपोर्ट करेंगे ये क्या हो रहा है। अल्लाह ताला ने दुआ सिखाई नबी अलैहिस्सलाम ने, शैतान वसवसे डालता है, ये ना करो ये करो गंदे वसवसे, पर मैं ये पढ़ो मियां छोड़ दो। आमंतु बिल्लाही व रसूली, आमंतु बिल्लाही व रसूली, मैं ईमान लाया अल्लाह पर उसके रसूलों पर। हजरत फरमाते थे हमारे शैतान के सर पे DDT छिड़क दिया। DDT जानते हैं ना, वो मशहूर केमिकल है, इसके छिड़कने से जानवर मर जाता, शैतान का जानवर भी वहीं मर जाए कितना भी ख्याल आए। और फरमाया ये दुआ करो, अल्हम्दुलिल्लाहिल्लज़ी रद्दा कैदहू इलल वसवसा, या अल्लाह आपका फजल है कि आपने शैतान मर्दूद को वसवसों तक महदूद कर दिया। कोई कहे कि मैं तो दाढ़ी बढ़ा रहा था, मैं सो रहा था, शैतान ने दाढ़ी काट दी, ऐसा हो सकता है? कोई है केस तो हमें बताए। सब काम हम जान के कर, इसको गुनाह कहते हैं। बात यहां से आई थी कि गुनाह और खता में फर्क है। आदम अलैहिस्सलाम ने गुनाह नहीं किया, उनसे खता हो गई, मगलूब हो गए और शैतान की बात में आ गए, वो फल खा लिया, अल्लाह ताला ने जमीन में उतार दिया। ठीक है, जमीन में उतार दिया। अब यहां भी हसद की बीमारी पैदा हुई, जमीन में उतार दिया। एक काम उन्होंने और किया जो हमें भी करना चाहिए, हम किसकी औलाद हैं? आदमी है ना, आदमी किसकी औलाद होती है? आदम अलैहिस्सलाम की औलाद। मौलवी फरमाते शैतान मर्दूद है, शैतान हम और आप बनना नहीं चाहते, कोई बनना चाहता है तो बताए, और फरिश्ते हम बन नहीं सकते। हाल ही की अल्लाह ताला मग़फ़िरत फरमाए, कहता फरिश्तों से मुश्किल है इंसान बनना, फरिश्तों से मुश्किल है इंसान बनना, मगर इसमें होती है मेहनत ज्यादा। फरिश्तों से मुश्किल है इंसान बनना, क्यों? फरिश्ता मासूम है, इंसान में ख्वाहिशात, मगर इसमें होती है मुश्किल मेहनत ज्यादा, मेहनत करनी पड़ती इंसान बनना। इंसान बनना, किसी को हमारी जात से तकलीफ ना पहुंचे, सबसे बड़ी इंसानियत है पड़ोसी को, भाई को, बहन को, बहू को, भाव सास से, सास को बहू से तकलीफ ना पहुंचे। अगर ये इख्तियार कर ले इंसानियत आ जाए। इंसानियत ये उनसे है, एक दूसरे से अच्छा ताल्लुक रखो। तो जमीन पर आए, क्या किया आदम अलैहिस्सलाम? रोते रहे रोते रहे, एक खता पर रोते रहे, एक दो दिन नहीं, चार दिन नहीं, रोते रोते चुप हो गए, रोते रहे। तफसीर अली मुहाइमी एक किताब है, हजरत वाला हमारे फरमाते थे मैंने हिंदुस्तान में इन मुफस्सिर की कब्र देखी है। आगे आ जाओ भाई, वहां क्यों बैठे हो? आगे जगह है, आप लोग भी थोड़ा आगे आइए, यहाँ जगह जगह है, आगे बैठ जाइए, अभी जगह बन जाएगी। जज़ाकअल्लाह। जो छुप के बैठता है ना, उसको कुछ सुनाई नहीं देता, वो इधर उधर तवज्जो, इसीलिए सामने बैठे। तो एक तफसीर है, उसका नाम तफसीर अली मुहाइमी है, मुफस्सिर है। उन्होंने अपनी तफसीर की किताब में लिखा है, तफसीर में कुरान की, कि आदम अलैहिस्सलाम को जब जन्नत से निकाला गया तो आदम अलैहिस्सलाम ने अल्लाह से रोना शुरू किया, या अल्लाह माफ कर दी, मुझसे खता हो गई, गुनाह नहीं हुआ। फिर समझ, किसी पैगंबर से पैगंबर और गुनाह, बोदल मशरकैन, मशरक और मगरिब जैसे नहीं मिल सकते जमीन और आसमान, इसी तरह पैगंबर से गुनाह नहीं हो सकता। किसी भी पैगंबर जो भी हुआ, खता हुई, लग्जिश हुई, यूनुस अलैहिस्सलाम से लग्जिश हुई, उसको गुनाह कहने वाला कबीरा गुनाह का मुर्तकिब है, कहने वाला गुनाहगार है। तुम कौन होते हो? अल्लाह ताला ने माफ कर दिया। तो उसमें लिखा है कि इतना रोए आदम अलैहिस्सलाम, इतना रोए कि एक चश्मा सा जारी हो गया। कद बड़ा था, आंसू भी बड़े थे, 60 हाथ का कद आदम कहते हैं, आंसू भी बड़े थे, रो रो के चश्मा बन गया है, उससे गुलाब चमेली वगैरह के फूल पैदा हुए। तफसीर अली मुहाइमी में शायर कहता है, हमारे वाला इस मौके पे शेर पढ़ते, जब फलक ने मुझको महरूम गुलिस्ता कर दिया, जब फलक ने मुझको महरूम गुलिस्ता कर दिया, नाला हाय खून ने मुझको गुल बदामा कर दिया। इतना रोया, नाला हाय खून, या अल्लाह माफ कर दिया, अल्लाह रब्बना ज़लमना फतलक्का, अल्लाह ताला ने सिखाया कि माफ करना, माफी मांगनी है, हम तुम्हें सिखा रहे हैं कैसे माफी मांग। रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना, ये हमारे बाबा आदम का शेवा है, हम भी माफी मांगे अल्लाह से, गुनाह नहीं छूट रहे तो भी मांगे, गुनाह नहीं हो रहे हैं तो भी मांगे, हर हालत में हम कसूरवार हैं। जो कर रहे हैं दिन रात गुनाह वो भी मांगे, और जो नहीं कर रहे हैं वो इसलिए मांगे कि अल्लाह हमारे आमाल को कबूल फरमा लीजिए। वो ये ना समझे हम बहुत मासूम हो गए, जिन्होंने दाढ़ी बढ़ा ली, पैंचा ऊपर कर लिया, मासूम हो गए। हर आदमी खताकार है, अला कुल्लुकुम खताउन, तुम सब के सब खताकार हो। तो क्या हुआ, इस रोने का क्या सिला मिला? जमीन पे तो उतारा, ये तो अल्लाह ताला का तकवीनी मामला था, जमीन पे उतारा। अल्लाह ताला ने नबुवत का ताज आदम अलैहिस्सलाम के सर पर, दुनिया का कायनात का पहला नबी कौन है सब जानते हैं, आदम अलैहिस्सलाम। किस बरकत से? रोने की बरकत। शैतान डटा रहा, आज तक डटा है, मरदूद है। हम भी डटे रहते हैं तो हम कैसे प्यारे बन सकते हैं? हम आदम अलैहिस्सलाम का उसवा अख्तियार करें, अल्लाह से माफी मांगना शुरू कर, रब्बना वलमना अनफुसना विल, गुनाह नहीं छूट रहे तो भी मांगे और पूछें। जैसे डॉक्टर से पूछते हैं मेरी बीमारी सही नहीं हो रही है, मैं कैसे सही होऊंगा? कराची में नहीं है, हैदराबाद, फैसलाबाद, कराची से पाकिस्तान से बाहर इंग्लैंड तक इलाज करने लोग जाते हैं। क्यों? जान प्यारी है। ईमान प्यारा होता तो हम किसी अल्लाह वाले को तलाश करके पूछते कि मेरे अंदर हसद का मर्ज है। अब आ गए ना दुनिया में, अब ये दो गुना, एक गुना वहां था किब्र का और हसद का, अब दो गुना यहाँ, एक शहवत का और हसद का यहाँ भी पैदा हो, शहवत का। आदम अलैहिस्सलाम के जमाने का ये तरीका था कि बेटा बेटी जो होते थे, अगले बेटा बेटी जो जोड़े होते थे उनसे आपस में क्रॉस में शादियां होती थी। नया दुनिया बसाना था, अल्लाह ताला ने एक कानून रखा था दुनिया बसाने के लिए, अल्हम्दुलिल्लाह। लेकिन काबिल को अपनी ही बहन, ये गैर फितरी तौर पर, जबकि जैसे अपनी बहन हो उसकी तरफ शहवत नहीं होती, उसको अपनी बहन अच्छी लगती थी, और वो हाबिल की साथ जो पैदा हुई थी उसको नहीं चाहता था, वो चाहता इसे। और आदम अलैहिस्सलाम ने फिर फरमाया ठीक है भाई, तुम दोनों कुर्बानी करो, जिसकी कुर्बानी कबूल हो जाएगी उसका मसला हल हो जाएगा। कुर्बानी की, अल्लाह ताला ने हाबिल की कुर्बानी कबूल कर ली क्योंकि वह हक पे था। अब हसद पैदा हो गया, पहले शहवत कि उसने गलत नगाह से बहन को देखा, और फिर अब हसद पैदा हो गया। वही बात, वो सही क्यों हो गया, मैं गलत हूं लेकिन मैं अपनी इसलाह नहीं कर रहा हूं, मैं उससे हसद कर रहा हूं। होना ये चाहिए कि मैं गलत हूं तो मैं अपनी इसलाह करूं, नहीं, उसके बजाय वो हसद कर रहा है, इसकी कुर्बानी कबूल क्यों हो गई। अब हसद में क्या किया उसने, कुरान करीम देखिए, उसने ले जाके पत्थर मारा जोर से और अपने भाई को मार दिया। सबसे पहला कत्ल काबिल ने किया। कहते हैं कि जब तक जो कत्ल होगा दुनिया में सबका गुनाह उसको जाए, जो जिस गुनाह की इब्तिदा करता है, जितने लोग उसकी इब्तिदा करते हैं सबको उसका गुनाह होता है। लिहाजा पहला कत्ल काबिल ने किया, ये हसद की वजह से हुआ, हसद की वजह से। और आज तक जो है कत्ल हो रहे हैं, आज तक भी इतने कत्ल हो रहे हैं इसी वजह, इसकी शादी नहीं, उसने उसको मार दिया, उसने तेजाब फेंक दिया, ये सब हसद। और हसद क्या चीज है? एक तो है तलब, एक है हसद के मुकाबले में गिबता। मौलाना यूसुफ लुधियानी शहीद रहमतुल्लाह ताला से बराए रास्त मैंने सुना, हसद नाजायज, हराम, गुनाह कबीरा, गिबता जायज, मुस्तहब। यह क्या मौलाना का इल्म है, काश मुझे भी हासिल हो जाए। क्या शायरी है, काश मैं भी ऐसे शायरी करने लगूं। कितनी अच्छी गाड़ी है, अल्लाह मुझे भी ऐसी गाड़ी दे दीजिए। मैं कहता हूँ गाड़ी की दुआ मांगते हो, दाढ़ी की भी दुआ मांगो, या अल्लाह ऐसी दाढ़ी भी हमें दे दीजिए, ऐसे तहज्जुद गुजार भी हमें बना दीजिए। ये नहीं मांगते, नहीं मैं मुल्ला नहीं बनना चाहता। दाढ़ी वाला मुल्ला होता है या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का प्यारा होता है? कल शफाअत के लिए जाएंगे फिर पता चलेगा। तो हसद क्या है? किसी की नहीं, किसी अभी क्या अदम मुनासबत है, अक्सर अदम मुनासबत पे होती, लड़ाई झगड़ा है, अब वो इसको किसी पास गाड़ी कैसे आ गई, अल्लाह करे इसकी गाड़ी का एक्सीडेंट हो जाए, अब बिला वजह उसको दिल भी चाह रहा है, मुंह से भी कह रहा है गाड़ी का एक्सीडेंट हो जाए, अल्लाह करे छिन जाए, ऐसा हो जाए। बस भाई उसके बजाय तुम ये मांगो ना, ये मांगना जायज है, या अल्लाह आपने इसको इतनी अच्छी गाड़ी दी मुझे भी अता फरमा दीजिए। अब वो देखता है मुझे तो मिलेगी नहीं, मेरे पास ना पैसा है ना इतनी सलाहियत है कि मैं हासिल कर, इसी की छिन जाए। ये हसद है, ये नाजायज और गुनाह कबीरा है, नाजायज। कि उसका नुकसान हो जाए, मेरा फायदा हो या ना हो, कता नजर इसके। हालांकि ये जायज है कि आदमी दूसरे का जब कोई भी नेमत देखे, कि उसने अपना घर बना लिया, अल्लाह मुझे भी अपना घर अता फरमा दी, आपने फला को दे दिया आप मुझे भी दे, इसमें कोई हरज नहीं है। इसको गिबता कहते हैं। गिबता अक्सर दीन के मामले में होता है, या अल्लाह आप उसको इतनी तरक्की दे रहे हैं, इतना वो तबलीग में वक्त लगाता है, इतना खानकाह में रहता है, वो तहज्जुद पढ़ता है, वो मिसवाक की सुन्नत नहीं छोड़ता, और मैं दाढ़ी की सुन्नत से भी महरूम हूँ, या अल्लाह आप मुझे अपने प्यारों में शामिल फरमा। मांगे तो सही अल्लाह ताला, इसको गिबता कहते हैं। और हसद ये है जो नाजायज गुनाह है कि उससे छिन जाए, मुझे मिले या ना मिले। अब इसका इलाज क्या है ये बता रहा हूँ, यही आज का मौजू है इलाज। ये रूह की बीमारियां उनका इलाज में लिखा हुआ है, हमारे हजरत वाला रहमतुल्लाह ताला ने इसको लिखा। जब वो मिले अस्सलाम वालेकुम पहल करो, जिससे हसद होती है ना, जिस उस आदमी इसको उधर से देख के इधर से गुजरे। अब शरीयत कह रही है, इलाज बताया जा रहा, उसके सामने जाओ अस्सलाम वालेकुम रहमतुल्लाह खैरियत से, अच्छी तरह मिलो। बल्कि कोई हदिया अगर हो, 150 रुपए का इतर रुमाल, हल्का फुल्का, जरूरी नहीं 10,000 का हदिया हो, जैसे कैटेगरी है 100-200 रुपए का हदिया उसको दे दो, इससे मोहब्बत बढ़ेगी। सलाम करने से मोहब्बत बढ़ी, हदिया देने से मोहब्बत, तहादु तहाबू, आपस में हदाए दिया करो, इससे मोहब्बत बढ़ती है। आजकल ये खत्म हो गया, हदिया नहीं देते, हर जाना देते हैं, जुर्माना देते हैं। जाएंगे दावत में तो कुछ लेके जाएंगे, ताकि कुछ खाएंगे तो कुछ देंगे भी ना, खरीद के खा रहे हैं ये, हाथ झुलाते हुए चले गए तो क्या कहेगा, ये तो खरीदना है। बगैर किसी मौजू के भी हदिया देना, ये हदिया है, कुछ नहीं, ऐसे ही गए और फल ले गए और या कोई भी हदिया ले गए, ये तो उसको हदिया दे जिससे हसद हुआ है। फरमाया इतना बड़ा गुनाह है, या कुलुल हसनात, हसद या कुलुल हसनात, अल हसद या कुलुल हसद, हसनात नेकियों को खा जाता है। किस तरह? जिस तरह ताकुल नारुल हतब, जिस तरह आग लकड़ी को खा जाती है, हसद इंसान की नेकियों को खा जाता है। ये क्या कहना चाह रहा है, ये क्या कहना चाह रहा है कि या अल्लाह ये आपने गलत किया, इसको देखे, इससे छीन लीजिए, मुझे दीजिए ना, इससे जरूर छीन लीजिए। मौलाना मोहम्मद अहमद साहब फरमाते थे, हसद की आग में क्यों जल रहे हो? ये आदमी खुद ही जलता रहता है, इसको जलाने की जरूरत नहीं है, खुद परेशान, हर गुनाहगार का यही हाल। हसद की आग में क्यों जल रहे हो? कफे अफसोस तुम क्यों मल रहे हो? उसको मिल रहा है, तुम हाथ मल रहे हो। हसद की आग में क्यों जल रहे हो? कफे अफसोस तुम क्यों मल रहे हो? खुदा के फैसले से तुम हो नाराज, जहन्नम की तरफ क्यों चल रहे हो? खुदा के फैसले से पे एतराज कर रहा है ये हसद करने वाला। तो उसको सलाम करे, उसको हदिया दे। दूसरों में जब चार दोस्त हो ना, माशाल्लाह अल्लाह ताला उसको क्या तरक्की दे रहे हैं, माशाल्लाह बहुत अच्छा आदमी है, बिला वजह उसकी तारीफ करे, इससे मोहब्बत पैदा होगी। और अपनी दुआओं में मजीद, या अल्लाह उसको मजीद अता फरमाई, आपने उसको दिया और दीजिए, मुझे भी दीजिए, उसको भी दीजिए। ये चार इलाज हैं, चार याद रहेगा ना, ये चार इलाज है। ये अक्सर ये मर्द औरतों में होता है, अब मर्दों में भी हो रहा है। बात वही आपने वैगनों के पीछे देखा है, W11 वगैरह के पीछे, मेहनत कर हसद ना कर। जो लोग मेहनत नहीं करते, अमल नहीं करते, वो हसद करते। तो हसद के बजाय मेहनत करे आदमी। अब वो पीर बन के बैठ गया कि अल्लाह वालों की सोहबत में रहा, उसको खिलाफत में, ये देखो थोड़े दिन रहा, अब खलीफा बन के बैठे, क्या इनके शान है, हमें तो कोई पूछता नहीं। तो तुम गए, तुमने अपने आप को मिटाया, मेहनत नहीं की, हसद कर रहे हैं। अक्सर ऐसे ही लोग हसद करते हैं अपनी महरूमियों का। रो भाई, तुम भी मेहनत करो, अल्लाह ताला फजल फरमाएंगे। अल्लाह ताला लैस बिज़ल्लामिन लिलआबिद, अल्लाह ताला अपने बंदों पर जालिम नहीं है। लिहाजा हसद का इलाज ये है कि हसद उसके खिलाफ करे। कुछ तबीयत पे बार होगा, दवा खाने में बार नहीं होता, पैसा नहीं देना पड़ता डॉक्टर को, इंजेक्शन, यहाँ तक कि ऑपरेशन। अब डॉक्टर कह दे अगर ऑपरेशन आप नहीं कराएंगे इस फोड़े का या इस ट्यूमर का, तो जिंदगी खतरे में, अब आपको क्या करेंगे? नहीं भाई, मैं तो होम्योपैथिक की दवा खाता हूँ, इससे सही कर दो। कैसे सही हो? अब ऑपरेशन जरूरी है, तो ये ऑपरेशन है हमारा, कि हम उससे हाथ मिलाएं, उसको सलाम करें और उसको हदिया दें, उसके लिए दुआ करें, इंशाल्लाह ये मर्ज जाता रहेगा। अल्लाह ताला हमें तमाम रूहानी बीमारियों का इलाज की फिक्र नसीब फरमाए। वाह।